सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.radionarayani.org.np बाट एकैसाथ प्रसारण भइरहेको राति 10 बजेको नारायणी समाचारमा सहकर्मी समिना रञ्जित कारसँगै राम मण्डलको नमस्कार। समाचारको सुरुमा प्रमुख खबरका शीर्षकहरू।
पर्साको थोरीमा एक दलित परिवारद्वारा विश्वकर्मा बाबाको मन्दिर निर्माण।
वीरगंज नाकाबाट चालु आर्थिक वर्षमा नयाँ सवारी साधनको आयातमा कमी।
पर्सामा मानसिक तनाव अर्थात् डिप्रेसनका शिकार भएका मानिसहरूको संख्यामा वृद्धि।
अहिलेको यो आधुनिक युग होइन, अब यो युगमा मान्छे अलिकति स्ट्रेसफुल भएको महसुस गरिन्छ। यो हाम्रोमा धैर्य गर्ने शक्ति हुन्छ नि, जुन पहिलाको जेनेरेसनमा भन्दा अहिलेको नयाँ जेनेरेसनहरूमा अलिकति कम पाएको छ।
र एभी न्युज टेलिभिजनको वीरगंज स्थित ब्युरो कार्यालयमा तोडफोड गर्नेहरूलाई कारवाही गर्ने नेपाल पत्रकार महासंघको माग।
नारायणी एफएम 103.8 मेगाहर्ज का अपने प्रेशर लकवा माथा दुखाई चाहे पुराना से पुराना नासा संबंधी रोग से परेशान बानी,
तब चिंता छोड़े काहे कि अब अपने के शहर वीरगंज में डॉक्टर रागेश कर्ण द्वारा अचानक बेहोश भइल, माथा दुखाई, हाथ पैर में जलन, झुनझुनी, कमर दुखाइल, गर्दन दुखाइल, नशा दबाइल, लकवा, चले के बिरिया, असंतुलित भइल, चेहरा चाहे आँख के मांसपेशी फड़फड़ाइल, डिप्रेशन, स्मरण शक्ति में कमजोरी और प्रेशर यानी कि उच्च रक्तचाप चाहे मधुमेह समस्या बाटे, तो अपने भी आज वे संपर्क करें।
त्रिवी शिक्षण अस्पताल काठमांडू के वरिष्ठ फिजिशियन, नासा रोग विशेषज्ञ, MBBS MD इंटरनल मेडिसिन तथा DM न्यूरोलॉजी उप प्राध्यापक डॉक्टर रागेश कर्ण,
यह जेठ 3 गते शुभ के दिन
बिहनिया 9 बजे से संजिया 6 बजे तक न्यूरो क्लिनिक वीरगंज में सेवा देवे आ रहल बानी।
संपर्क सुंदर भवन भारतीय दूतावास उत्तर गेट संगे, मोबाइल 98528 30118।
आकर्षक घडेरीहरू बिक्रीमा
अन्तर्राष्ट्रिय विमानस्थल तराई काठमाडौँ जोड्ने द्रुत मार्ग, विशेष आर्थिक क्षेत्र सेजको मुटु मानिने सिमरा स्थित औराहा कोलोनीमा धमाधम घडेरीहरू बिक्री भइरहेका छन्।
हाम्रा विशेषताहरू
18 र 20 फिटे ढलान बाटो सहित बत्ती, पानी, नाला र टेलिफोनको व्यवस्था।
शान्त, रमणीय र मानव बस्तीको बीचमा अवस्थित
सिमरा कोल्भी सडक खण्डसँग जोडिएको उपमहानगरपालिकाको मापदण्ड अनुरूप व्यवस्थित आवास क्षेत्र निर्माण गर्न सकिने
धमाधम बुकिङ भइरहेका छन्। आजै बुकिङ गर्नुहोला।
विशेष जानकारीको लागि सम्पर्क औराहा कोलोनी सिमरा 98510010 30 र 98452 85 100 छ।
नारायणी एफएम 103.8 मेगाहर्ज।
अब समाचार विस्तारमा। पर्साको ठोरीमा एक दलित परिवारले विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिदिएका छन्। ठोरी गाउँपालिका 1 सरस्वती चोकका 77 वर्षीय खुन्तमान विकले सरस्वती चोकमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिदिएका हुन्। 1,50,000 रुपियाँको आर्थिक लगानीमा विकले मन्दिर निर्माण गरिदिएको स्थानीय जगेन्द्र पौडेलले जानकारी दिनुभयो। स्वर्गीय मातापिता सेते विश्वकर्मा र भाङ्की विश्वकर्माको स्मृतिमा मन्दिर निर्माण गरेको उहाँका छोरा खुन्तमान विकले बताउनुभयो। विकले मन्दिर परिसरमा भक्ति अनुष्ठान गरी विश्वकर्मा बाबाको मूर्तिको प्राण प्रतिष्ठा समेत गर्नुभएको छ। प्राण प्रतिष्ठा कार्यक्रमपछि आयोजित एक कार्यक्रममा विकले मन्दिरको रेखदेख तथा व्यवस्थापन गर्ने गरी मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो। समुदायका लागि मन्दिर निर्माण गरिदिने आफ्नो सपना पुरा भएको भन्दै खुन्तमान विकले यसको संरक्षण र सम्वर्धनका लागि समुदायले चासो देखाउने विश्वास लिएको बताउनुभयो। कार्यक्रममा वडा अध्यक्ष रामप्रकाश कुँवरले धार्मिक क्षेत्रमा विकको परिवारले पुर्याएको योगदानको समुदायले सदैव स्मरण गर्ने बताउनुभयो। सोही कार्यक्रममा विकको परिवारले स्थानीय समाजसेवीहरूलाई सम्मान समेत गरेका थिए। वडा अध्यक्ष रामप्रकाश कुँवर, समाजसेवी महेन्द्र कुमार तिमर सिन्हा, जगेन्द्र पौडेल, घनश्याम अधिकारी, पत्रकार प्रेम लामा लगायतलाई विकको परिवारले सम्मान गरेका हुन्। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यज्ञमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा खुन्तमान विककी श्रीमती बेलसरी विश्वकर्मा, छोरा बालदेव विक, वडा सदस्य रविन तिमल सिन्हा, युवा समाजसेवी कमल विक्रम तिमल सिन्हा लगायतको सहभागिता रहेको थियो।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले जनताको भन्दा पनि आफ्नो सुविधामा बढी ध्यान दिएको पाइएको छ। निर्वाचित भएर आएपछि को प्राथमिकता निर्धारण गर्ने, कुन काम गर्ने, स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने अन्योले काम अघि बढ्न सकेको छैन। डेढ दशकसम्म कर्मचारीका भरमा चलेका स्थानीय निकायलाई पुनः संरचना गरेर अधिकार सम्पन्न समेत बनाइएकाले अब विकास निर्माणले तीव्रता पाउने र सेवा प्रवाह छिटो छरित हुने विश्वास पलाएको थियो। स्थानीय तहहरूमा स्थानीय बासिन्दा बिरामी पर्दा अस्पतालसम्म पुग्नका लागि अन्य पालिकाबाट एम्बुलेन्स मगाउन बाध्य छन्। गाउँपालिकाहरूमा जनप्रतिनिधिले पनि एम्बुलेन्स खरिद नगरे पनि चढ्नका लागि लाखौं रुपियाँको गाड़ी खरिद गरेका छन्। जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र दस गाउँपालिका गरी कुल 14 स्थानीय तह छन्। गाड़ी खरिद नगरेका प्रमुख र उपप्रमुखका लागि स्थानीय तहले मासिक 80-90 हजार रुपियाँ तिर्ने गरी गाड़ी भाडामा लिएका छन्। स्थानीय तहले अनुदानमा नभई जनताको विकासको लागि आएको रकमको दुरूपयोग गर्दै वित्तीय सम्मानीकरण अनुदानबाट चार पाङ्रे गाड़ी र मोटरसाइकल खरिद गरेका हुन्। अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षले व्यक्तिगत गाड़ी सुविधा लिए पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक एम्बुलेन्स र दमकल खरिद गर्न कुनै बजेट समेत छुट्याएका छैनन्। संघीय सरकारले स्थानीय तहलाई तेस्रो किस्ताको रकम निकासा गरिसकेको छ, तर स्थानीय तहले दुवै चौमासिकको खर्च विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाएका छैनन्। चालू आर्थिक वर्षमा यहाँका स्थानीय तहलाई 4,40,000,000,000 रुपियाँ निकासा भए आएको छ, जसमध्ये हालसम्म 2,58,00,000,000 रुपियाँ स्थानीय तहको खातामा निकासा भइसकेको छ। कुल बजेटको 58% निकासा भइसके पनि स्थानीय तहले खर्च विवरण भने पेश गरेका छैनन्। कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी हृदय नारायण शाहले स्थानीय तहले तीन चौमासिकको रकमको निकासा लगे पनि खर्च विवरण नबुझाएको बताउनुभयो। आर्थिक कार्यविधि एन 2074 अनुसार स्थानीय तह खर्चको विवरण मासिक रूपमा सार्वजनिक गर्नुपर्ने हुन्छ।
पर्सामा फेरि दुईजनाले बिक सेवन गरी आत्महत्याको प्रयास गरेका छन्। हिजो दिउँसो 1:30 बजेको समयमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर 1 बसन्तपुर बस्ने 21 वर्षका कृष्ण महतोले घरायती समस्याको कारणले नाम नखुलेको विषादी सेवन गरेको प्रहरीले जनाएको छ। विषादी सेवनबाट बिरामी भएका महतोलाई उपचारको लागि नारायणी अस्पतालमा ल्याइएकोमा अवस्था मध्यम रहे पनि आज बिहान 5 बजे उनलाई नेसनल मेडिकल कलेजको वार्डमा भर्ना गरिएको प्रहरीले जनाएको छ। त्यस्तै हिजै दिउँसो 2 बजेको समयमा वीरगंज महानगरपालिका वडा नम्बर 16 स्थित बस पार्क बस्ने 40 वर्षीय रामकुमार गुप्ताले पनि घराइसी विवादले तनावमा आएर नाम नखुलेको विषादी सेवन गरेको प्रहरीले जनाएको छ। बिक सेवनबाट बिरामी परेका गुप्तालाई अहिले आइसियूमा राखेर उपचार भइरहेको र अवस्थामा सुधार भइरहेको प्रहरीले जनाएको छ।
नयाँ सवारी साधन आयात हुने मुलुकको मुख्य नाका वीरगंजबाट चालू आर्थिक वर्षमा मोटरसाइकलको आयात वात्तै घटेको छ। गत आर्थिक वर्षको चैत महिनासम्मको तुलनामा चालू आएको चैत महिनामा मोटरसाइकलको आयात घटेको हो। वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आएको चैत महिनासम्ममा यो नाकाबाट 8,59,54,68,000 रुपियाँ बराबरको 1,05,161 थान मोटरसाइकल आयात भएको थियो, जसबाट 9,20,71,43,000 रुपियाँ राजस्व संकलन भएको थियो। चालू आएको यस अवधिमा 7,72,73,66,000 रुपियाँ बराबरको 87,200 थान मात्र मोटरसाइकल आयात भएको छ, जसबाट 8,20,89,99,000 रुपियाँ राजस्व संकलन भएको छ। तुलनात्मक रूपमा चालू आयमा 17,961 थान कम मोटरसाइकल आयात भएको छ। मोटरसाइकलबाट संकलन हुने राजस्व पनि करिब 1 अर्ब रुपियाँ घटेको छ। वीरगंज नाकाबाट आयात हुने बढीजसो मोटरसाइकल भारतमा निर्मित हुने गरेको छ। त्यसबाहेक चीन लगायतका तेस्रो मुलुकका विभिन्न ब्रान्डेड मोटरसाइकल पनि यो नाकाबाट भित्रिने गर्दछ। मध्यम वर्गको पहिलो रोजाइको सवारी मोटरसाइकलको आयात अघिल्ला वर्षहरूमा क्रमशः बढ्दै गएको थियो, तर चालू आएको भने आश्चर्यजनक रूपमा आयात घट्दो छ। जारी वैशाख महिनामा पनि यसको आयात झनै घटेको छ। भन्सार कार्यालयका सूचना अधिकृत मनिष महतोले पछिल्लो केही महिना यता वीरगंज नाकाबाट मोटरसाइकल लगायत अधिकांश सवारी साधनको आयात घटेको बताउनुभयो। हाल भैरवा तथा बुटवल क्षेत्रमा मोटरसाइकल एसेम्बल गरेर बिक्री गर्ने क्रम बढेकाले पनि सिङ्गो मोटरसाइकलको आयात घटेको हुन सक्ने उहाँले बताउनुभयो। नेपालमा सर्वाधिक आयात हुने बजाज कम्पनीको पल्सर लगायतका यसै कम्पनीका विभिन्न ब्रान्डका मोटरसाइकल हुन्। यसबाहेक मोटरसाइकलको आयातमा अन्त शुल्कमा थप 10% वृद्धि हुनु पर्ने अर्को कारण हुन सक्ने उहाँले बताउनुभयो। यो सवारीको आयातमा 30% भन्सार शुल्क, 13% मूल्य अभिवृद्धि कर र 40-100% अन्त शुल्क लाग्छ। हाल 150 सीसी माथिका मोटरसाइकलमा अन्त शुल्कका 10% वृद्धि गरिएको छ। त्यसबाहेक भन्सार नाकाबाट आयात हुने सवारी साधन मध्ये जीप, कार, भ्यान पछि दोस्रो नम्बरमा मोटरसाइकल नै पर्दछ। राजस्वको आधारमा सर्वाधिक आयात हुने मुख्य वस्तुमा जीप, कार, भ्यान, डिजल, पेट्रोल पछि चौथो नम्बरमा पनि यही सवारी साधन परेको छ।
बिन्दबास्ने गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीचको विवाद झनै चुलिएको छ। योजना सञ्चालन सम्बन्धमा अधिकृत र अध्यक्षबीच विवाद भएपछि अध्यक्ष श्रीलाल शाहले अधिकृत सुजित शाहको सरुवा गराई उनको ठाउँमा कार्यालयका नायब सुब्बा रहेका राजेन्द्र दासलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयले पठाएको थियो। दासले कार्यभार सम्हालेको दुई दिनमै प्रमुख प्रशासकीय अधिकृत सुजित शाहलाई पनि फेरि बिन्दबास्नी गाउँपालिकामै पुनः सरुवा भएर आएपछि विवाद झन चुलिएको हो। पर्साको बिन्दबास्नी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेरको विवादले विकासी काम प्रभावित भएको छ। गाउँपालिका अध्यक्ष श्रीलाल शाह कानु र प्रमुख प्रशासकीय अधिकृत सुजित शाहबीच मनमुटावका कारण विकासी कामहरू प्रभावित भएको हो। गाउँपालिकाको योजना आफूले सञ्चालन गर्ने सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत सुजित शाह र अध्यक्ष श्रीलाल शाह कानुबीच विवाद सुरु भएको थियो। विवादले गाउँपालिकाको विकास निर्माण कार्य प्रभावित भएपछि अध्यक्ष श्रीलाल शाहले सुजितको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा राजेन्द्र दासलाई ल्याएका थिए। एक दिन नबित्दै प्रमुख प्रशासकीय अधिकृत सुजित शाहलाई मन्त्रालयले पुनः सोही ठाउँमा पदस्थापन गरेपछि बिन्दबास्नी गाउँपालिकामा तनाव बढेको छ भने आर्थिक वर्ष 2075-76 विकास निर्माणको काम 1.5 महिना मात्र बाँकी रहँदा 50% पनि हुन नसकेको स्थानीयवासीहरूले बताएका छन्।
बाह्रको पर्सौनी गाउँपालिका स्थित इलाका प्रहरी कार्यालयको टोलीले आज अवैध रूपमा सञ्चालित 5 रक्सी भट्टी नष्ट गरेको छ। प्रहरी निरीक्षक मोहन मान श्रेष्ठको नेतृत्वमा खटेको प्रहरी टोलीले पर्सौनी गाउँपालिका वडा नम्बर 1, 2 र वडा नम्बर 4 अवैध रूपमा सञ्चालित रक्सी भट्टी नष्ट गरेको हो। प्रहरीले 5,000 लिटर कच्चा पदार्थ समेत नष्ट गरेको छ। रक्सी बनाउन प्रयोग गरिने मसिन र ग्यालिनहरू समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वीरगंज भन्सार को सशस्त्र प्रहरी राजस्व गस्ती टोली ने लागू औषध सहित एकजना पकड़ाऊ। सशस्त्र प्रहरी के विशेष सुराखी को आधार में वीरगंज महानगरपालिक वडा नंबर 16 भन्सार क्षेत्र 96 पीस ओनेरेक सहित एकजना पकड़ाऊ। रक्सौल वीरगंज तर्फ आई नाईघार प 2618 नंबर को मोटरसाइकिल चेकजाज को क्रम में लागू औषध ओनेरेक 96 पीस सहित एकजना निंत्रण में लीक सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश ठकुरी जानकारी दूंभ। पकड़ पर्ने मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका 9 अग्नि सुवेदी रहेका छन्। लागू औषधसहित पक्राउ परेका अग्नि सुवेदीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरी नायब निरीक्षक ठकुरीले बताउनुभयो।
अहिले तपाईँ नारायणी एफएम 103.8 MHz नारायणी समाचार सुनिरहनु भएको छ। अबको पालो नारायणी विशेषको।
जीवनमा आइपर्ने विभिन्न समस्या, अशान्ति वा मनले छिटाएको काम पूरा नभएको अवस्थामा मानिस तनावमा जाने गर्दछन्। मानसिक तनाव अर्थात् डिप्रेसन मानसिक रोगको एक प्रकार हो। हरेक ससाना कुराले मानिसको दिमागमा प्रभाव पर्छ। मौसम परिवर्तन भए जस्तै मानिसको मन पनि परिवर्तन भइरहन्छ। कहिले दुःख, कहिले हाँसो र कहिले खुसी, जीवनको चक्रसँगै मानिसको मन पनि घुमिरहेको हुन्छ, जसले गर्दा दिन प्रतिदिन विभिन्न किसिमका घटना समेत निम्ति आइरहेको हुन्छ। यसै सन्दर्भमा सहकर्मी तिवारी यादवको रिपोर्ट।
आजभोलि डिप्रेसनमा पर्ने कुरा सामान्य भइसकेको छ। आधुनिक युगमा आवश्यक पर्ने विभिन्न साधन स्रोत पुरा नभए पनि आमा पुगाको माया प्रेम, बोलचाल, भेटघाट, व्यवहार लगायत एक आपसमा समन्वय नभएपछि डिप्रेसनको संख्या बढेको जानकारहरू बताउँछन् एकजना अभिभावक।
आफ्नो बालबच्चासँग यस्तो व्यवहार गर्नुपर्छ कि बालबच्चाले मसँग कुनै सेयर गरोस्, मनमा डर नराखोस्, होइन, खोलेर मनको कुरा भन्न सकोस्, अनि उनीहरूले मनमा लागेको कुरा पनि बोल्न सक्दैन र त्यही कुरा हामीले मायामा बोल्यो भने उनीहरूले सब कुरा हामीसँग सेयर गर्छ। आफ्नो बालबच्चालाई आफ्नो साथी जस्तो राखौँ।
मानिसको शरीरले रातको समयमा मेलाटोनिन भन्ने हार्मोन उत्पादन गर्छ। यो हार्मोनले बढी निन्द्रा लगाउँछ। जाडो मौसममा यो सामान्य मानिन्छ, तर जो रोगी हुन्छ उनीहरूलाई अझै बढी प्रभाव पार्छ। डिप्रेसन महिला बालबालिका र बुढापाका सबैमा हुन्छ। विशेष गरी युरोपेली देशहरूमा यो समस्या बढ्ने क्रममा रहेको थियो, तर अहिले आएर नेपाली समाजमा आधुनिकता बढेसँगै डिप्रेसन बढेको पाइएको जानकारहरू बताउँछन्। पारिवारिक मेलमिलाप, जनचेतनाको कमी लगायतको समस्याका कारण डिप्रेसनमा पर्ने गरेको पाइएको बताउनु।
समाजमा मात्र नभएर परिवारभित्र नै एउटा जिम्मेवारीको एउटा बोझलाई चाहिँ लगातार प्रवर्तन गरिराख्नु आफ्नो परिवारबाट, जस्तो नयाँ नवयुवकहरूलाई उसको पढाइ नसकाउने बित्तिकै नै उसलाई हुन्छ नि पैसा कमाउनुतिर लागिहाल घर परिवारमा ल्याइहाल भन्ने एउटा मनोविज्ञान यो छ। अर्को मनोविज्ञान चाहिँ के छ भन्दाखेरि अहिलेका नवयुवकहरूमा युक्तालाई चाहिँ एउटा उच्चतालाई प्रयत्न गर्नको लागि पनि लागु औषधको चाहिँ सहारा लिने।
मौसम परिवर्तन भए लगतै हुने डिप्रेसनलाई सिजनल डिप्रेसन भनिन्छ, जुन गर्मी मौसममा नभई जाडो मौसममा मात्र हुन्छ। 6 महिना दिन र 5 महिना रात हुने मुलुकमा विन्टर डिप्रेसन बढी हुने गरेको छ। डिप्रेसनमा परेपछि मन उदास र दुखी हुनु, खुसी बन्न नसक्नु, झर्को लाग्नु, रुन मन लाग्नु र कुनै पनि कुरामा ध्यान दिने र डिप्रेसनका लक्षण व्यस्तताले भरिएको जीवनमा बच्न सबैले अनेकको उपाय अप्नाउन सल्लाह दिनुहुन्छ काठमाडौँको कान्ति बाल अस्पतालमा कार्यरत मनोविद राम पुकार शाह।
मुख्य कारण उदासीनता हो भने पहिला कोही मनोचिकित्सक मनोविज्ञान परामर्श दरकार छन् सल्लाह सुझाव गर्ने कुरा गर्ने, जस्तो डब्लुएचओले पनि आफ्नो 2016 डिप्रेसनले स्टप भनेर स्लोगनै बनाएको छ। सो यो यस्ता कुराहरू चाहिँ पहिला फ्रन्ट लाइनमा आउनु पर्यो होइन सर। सो पहिला सुरुमा चाहिँ कुरा गर्नु पर्यो कसैलाई, अब यदि गाह्रो भएको छ, अप्ठ्यारो भएको छ, रोग हो होइन भने थाहा हुँदैन, त्यसको बारेमा हामीले मजाले खुलेर कुरा गर्नु पर्यो। त्यसको लागि जुन समाजमा नकारात्मक भावनाहरू छन् त्यो भावनाहरूलाई
नेपालमा प्रत्येक वर्ष 5,000 भन्दा बढी मानिसले आत्महत्या गर्छन् भने प्रत्येक दिन 12-15 जनाले आत्महत्या गर्छन्। यी मध्ये 90% कारण आत्महत्या गर्छन्। यसरी झुन्डिएर पर्समा मर्नेहरूको संख्या यो आर्थिक वर्षको वैशाख 30 मात्र हेर्ने हो भने 50 जनाको रहेको छ, जसमध्ये 20 सेवन गरेर 8 जना र 42 जना झुन्डिएर मरेको पर्सा प्रहरीको तथ्याङ्कले देखाएको छ। आधुनिक युगमा आवश्यक पर्ने विभिन्न साधन स्रोत पूरा नहुँदा डिप्रेसनमा पर्ने गरेको अनुसन्धानमा खुलेको भनाइ छ पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब परीक्षक अनन्तराज शर्माको।
सुसाइडको केसमा हेर्दाखेरि लास्ट इयरमा जम्मा 68 भएको देखिन्छ भने यो इयरको 29 गतेसम्मको डेटा हेर्दाखेरि 50 केसहरू देखिन्छ। अब यो केस किन हुन्छ, कसरी हुन्छ भन्ने कुरा गर्दा इन जेनरली अहिलेको यो आधुनिक युग होइन, अब यो युगमा मान्छे अलिकति स्ट्रेसफुल भएको महसुस गरिन्छ। अब अहिले अर्को चाहिँ मैले अनुसन्धानमा के पनि देखिएको छु भन्दा यो हाम्रोमा धैर्य गर्ने शक्ति हुन्छ नि, जुन पहिलाको जेनेरेसनमा भन्दा अहिलेको नयाँ जेनेरेसनहरूमा अलिकति कम पाएको छ। पेसेन्सै नहुने मान्छेमा कुनै सानो चिजलाई पनि ठुलो बनाउने अनि त्यसबाट चाहिँ बढी पीडित महसुस गर्ने।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा कुल जनसङ्ख्याको 25% मानसिक रोगी छन्। 45 करोड मानिसमा मानसिक समस्या छ भने 35 करोडमा डिप्रेसन छ। मानसिक रोगकै कारण विश्वमा प्रत्येक वर्ष 8 लाख मानिसले आत्महत्या गर्छन्।
सामाजिक र जीवनमा आइपर्ने विभिन्न समस्या, अशान्ति वा मनले चिताएको काम पूरा नभएको अवस्थामा मानिसको दिमागमा असर पर्न सक्छ। डिप्रेसनमा परेपछि मन उदास र दुखी हुनु, खुसी बन्न नसक्नु, झर्को लाग्नु लगायतका विभिन्न समस्या देखा पर्ने गरेको चिकित्सकहरूले बताएका छन्। डिप्रेसन हुन नदिन र यसबाट बस्नका लागि के गर्नुपर्छ भनेर सहकर्मी तिवारी यादवले नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर भरत कुमार गोइतसँग संक्षिप्त कुराकानी गर्नुभएको छ।
खास गरेर डिप्रेसनमा कसरी परिन्छ, डिप्रेसन भनेको के हो?
डिप्रेसन भनेको चाहिँ एक किसिमको मानसिक रोग हो। अब यो मानसिक रोग भनेपछि चाहिँ डिसअर्डर अफ ब्रेन भन्छ कि हामी यो कारण चाहिँ यसको तिनवटा कारण हुन्छ कि एउटा बायोलोजिकल भन्छौँ हामीले, जुन कि दिमागभित्रको केमिकल परवान ब्यालेन्स भएर हुने हो। अर्को चाहिँ सोसियल प्रब्लमले गर्दा हुने हो, सामाजिक रूपमा पीडित व्यक्ति छन्, गरिब छन्, अनइम्प्लोइड छन् है। अर्को चाहिँ साइकोलोजिकल प्रब्लमले गर्दा, जसरी सेक्सुअल एब्युज भएकोहरू चाहिँ, फिजिकल ट्रमा भएकोहरू चाहिँ, त्यस्तो किसिममा चाहिँ साइकोलोजिकलमा हुन्छ। हजुर, बायो साइको सोसियल मोडल भन्छ कि हामीले, तिनवटा बायोलोजिकल साइकोलोजिकल सोसियल तिनवटा कारण हो।
रोग लागिसकेपछि यसको लक्षणहरू के हुन्छन्?
यसको लक्षणहरू चाहिँ मेन यो रोग भनेको मनको रोग हो, हामीले कस्तो भन्छौँ भने उदासीनता भन्छौँ नि, उदासीनताको रोग हो यो। यो रोग लागिसकेपछि मान्छे उदासीन हुन्छ, दुखी हुन्छ, चिन्तित हुन्छ, बाटो देखिँदैन, शरीरभित्र केही गर्नलाई इनर्जी हुँदैन, इच्छा हुँदैन, निन्द्रा कम लाग्छ, भोक कम लाग्ने, अनि काम गर्न छोड्ने, त्यो चाहिँ मेन लक्षण यसको यही हो।
अनि
यही सिभियर भयो भने चाहिँ सुसाइड गर्न मन लाग्ने।
अनि यसबाट चाहिँ बस्न के गर्नु, यसको जस्तै लक्षणहरू देखा पर्यो, यसको
लक्षणको
लागि के गर्नुपर्छ, यो रोग लाग्न नदिन के गर्नुपर्छ?
रोगलाई हामीले तिनवटा तरिकाबाट सोच्न सक्छौँ। एउटा चाहिँ यो रोग लाग्ने नदिने, त्यसको चाहिँ हामी सुरुदेखि नै अलिकति बच्चाहरूलाई अप्टिमिस्टिक विचार दिने कि
हजुर
भनेको अप्टिमिस्टिक विचार भनेको चाहिँ मिनिमम लेभलमा पाक्ने रिक्वायरमेन्ट आफ्नो फर्म गर्ने
हजुर
इच्छा आकाङ्क्षाहरूलाई अलिकति लिमिट राखेर नै अगाडि बढ्नु
हजुर
दोस्रो कुरो चाहिँ अर्को एउटा चाहिँ उहाँ पट्नको लागि चाहिँ हामीलाई अब सुरु नै थाहा हुन्छ यो फ्यामिलीकल कारणले भयो भने चाहिँ रोक्न सकिँदैन त्यो रोग आउँछ नै
हजुर
तर सुरुमै रोक्नु चाहिँ मलाई अब त्यस्तो भइरहेको छ भने डक्टरले तुरन्तै कन्सल्ट गर्ने लोकाहरू मेडिकेसनहरूको सल्लाह लिएर त्यसरी रोक्न सकिन्छ यसलाई
डिप्रेसनमा पर्नु भनेको कस्तो कस्तो अवस्थाका मान्छेहरू पर्दो रहेछन् त
यो हरेक एजमा हुन्छ बस यो चाइल्डहुडदेखि लिएर जेनेटिक एजसम्म 65 अब 80 एनी एजमा हुन सक्छ तर मोस्ट कमन भनेको चाहिँ यो 30-50 इयर्समा हुन्छ 30 लिएर 50 वर्षमा मोस्ट कमन हुन्छ
यसबाट बच्नको लागि के गर्नुपर्छ फेरि भनिदिनुहोस्
न यसबाट बच्नलाई हामीले मैले भने नि एउटा चाहिँ आफ्नो शुद्ध मन राख्ने शुद्ध धन पनि शुद्ध हुनु पर्यो अप्टिमिस्टिक हुनु पर्यो विचार पवित्र हुनु पर्यो हामीले तपाईँलाई स्ट्रेस हुने कामहरू गर्नु भएन बच्चाहरूलाई चाहिँ हिलिमिलिजुली बस्ने सोसाइटीमा इन्टरमिक्स भएर बस्ने सोसाइटीमा सोसियल वर्क गर्ने गरिब निम्काहरू छन् भने त्यस्तो भारोमा चाहिँ हामी हेल्प गर्न सिक्ने र एउटा कुरो अरू के गर्न सकिन्छ भने त्यस्तोमा हामीले लागु पदार्थबाट चाहिँ बच्चाहरूलाई पनि टाढा लागु पदार्थमा गएको बच्चाहरू पनि सानो डिप्रेसनमा जाने सम्भावना धेरै हाई हुन्छ इम्प्लोइमेन्ट कम हुनु पनि एउटा यसको कारण हो कारणमा म तपाईँलाई लास्टमा एउटा के भन्न चाहेँ भने चाइल्डहुड एज जुन हुन्छ नि बच्चाको एज
हजुर हजुर
त्यो एजमा चाहिँ सुरुमै बच्चालाई अलिकति आमा बुवा चाहिँ कन्फ्लिक्टमा बस्ने डायबेटिक हुने बुवा आमासँग चाहिँ बच्चा नबस्ने या पभर्टी हेर्ने गरिबी हेर्ने कन्फ्लिक्ट वार्ड जोनमा चाहिँ भएको बच्चाहरूमा चाहिँ परिवर्तन
आज भोलि हरेक दिन कतै न कतै बालबालिकासँग सम्बन्धित घटनाहरू सुन्नमा आइरहेको हुन्छ बालबालिका अपहरणदेखि हत्या र अन्य धेरै घटनाहरू घटि नै रहेका छन् यस्ता घटनाहरूमा बाहिरी व्यक्तिहरूदेखि आफन्त समेतको संलग्नता रहेको पनि पाइएको छ बढ्दै गइरहेको यस्ता घटनाहरूप्रति बालबालिकाका अभिभावकहरू पनि सतर्क रहन त्यतिकै आवश्यक छ बढ्दै गइरहेको यस्ता घटनाहरूप्रति आफ्ना बालबालिकाहरूलाई अभिभावकहरूले के कस्ता कुरामा सचेत पार्नुपर्छ भनी सहकर्मी समिना रञ्जित कारले वीरगञ्जका सर्वसाधारणलाई सोध्नु भएको छ
यताको खाँचो देख त्यसलाई कसरी इम्प्रुभ गर्न सकिन्छ त्यसैबाट यो रोकथाम हुने समस्या सबैसँग हुन्छ र त्यसले एक अर्काबाट सेयर नगर्दा त्रि एउटा निर्णयको जुन अवस्था छ हतारिएर निर्णय देखिएको परिवार परिवेशमा नै हामीले जुन अहिलेको समस्या हाम्रो परिवारमा अलि टाढिँदै गइराखेका छौँ त्यसलाई रोकथामतर्फ सबैले सचेत भएर बस्नुपर्छ
व्यवहार पनि तपाईँको कस्तो हुन्छ भने छोराछोरीहरू कति उमेरका छन् त्यो अनुसार व्यवहार गर्नुपर्छ सानोतिनो बच्चाहरू छन् नानीहरू छन् भने उसलाई माया गरेर कहिले हप्काएर पनि यसो सम्झाउनुपर्छ ठुलो छन् भने फ्रेन्डली व्यवहार गर्नुपर्छ जहाँ एउटा पेरेन्ट्सको रूपमा आफ्नो भूमिका देखाउनु पर्ने हो त्यसरी उसले भूमिका देखाउनु पर्छ रोलहरू फरक फरक हुनुपर्छ आमाबुवालाई पनि एक किसिमको एउटा ट्रेनिङ र अवेरनेस नै चाहिन्छ
अहिलेको जेनेरेसनहरू पहिलाको जेनेरेसन जस्तो छैन अब अहिलेको जेनेरेसनहरूले आफूलाई थाहा नभएको कुराहरू प्यारेन्ट्ससँग आफ्नो प्रब्लमहरू सेयर गर्न खोज्छ हामी चाहिँ अब साथी जस्तो भयो भने मन नभएको कुराहरू उसले सोध्छ चाहिँ हामीले चाहिँ एउटा चाहिँ प्यारेन्ट्स भएर उसलाई चाहिँ कुन बाटो जाँदाखेरि सही हो कुन बाटो जाँदाखेरि गलत हो हामीबाट पाउने समयले गर्दा व्यवहारले गर्दाखेरि चाहिँ गलत र सही निर्णय गर्न सजिलो हुन्छ अहिलेको जेनेरेसनहरू पहिलाको जेनेरेसन जस्तो छैन अब अहिलेको जेनेरेसनहरूले आफूलाई थाहा नभएको कुराहरू प्यारेन्ट्ससँग आफ्नो प्रब्लमहरू सेयर गर्न खोज्छ हामी चाहिँ अब साथी जस्तो भयो भने मन नभएको कुराहरू उसले सोध्छ चाहिँ हामीले चाहिँ एउटा चाहिँ प्यारेन्ट्स भएर उसलाई चाहिँ कुन बाटो जाँदाखेरि सही हो कुन बाटो जाँदाखेरि गलत हो हामी पाउने समयले गर्दा व्यवहारले गर्दाखेरि चाहिँ गलत र सही निर्णय गर्न सजिलो हुन्छ
अहिलेको समय परिस्थिति अनुसार चाहिँ हामीले चाहिँ धेरै उनीहरूलाई समय दिनुपर्छ सबैभन्दा ठुलो कुरा चाहिँ हामीले समय कम दिनाले पनि उनीहरू एक्लो फिल पनि गर्छन् र अर्को कुरा चाहिँ उनीहरूको मनको कुरा के भन्न खोजिरहेछ त्यो कुराहरू पनि हामीले राम्रोसँग सुनिदिनुपर्छ बुझिदिनुपर्छ स्कुल जाने बच्चाहरू छ भने स्कुलमा के उनीहरूले क्रियाकलापहरू गर्यो त्यो कुराहरू पनि हामीले सोध्ने कलेज जाने बच्चाहरू छ भने पनि उनीहरूसँग चाहिँ उनीहरूको दिन कसरी बित्यो के बित्यो उनीहरूसँग चाहिँ फ्रेङ्कली कुराहरू चाहिँ गरिरहनुपर्छ जसले गर्दाखेरि चाहिँ उनीहरूलाई मनमा भएको कुनै जिज्ञासा कुराहरू छ भने चाहिँ उनीहरूले चाहिँ खुलेर हामीलाई भन्न सकोस् उनीहरूको प्रब्लम खुलेर भन्न सकोस् त्यस्तो किसिमको हामीले चाहिँ व्यवहार उनीहरूलाई देखाइरहनु पर्छ
कार्यवाही गर्न नेपाल पत्रकार महासंघ वर्षाको माग
नारायणी एफएम सुन्दै रहनु होला
नारायणी एफएम 103.8 मेगाहर्ज
भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
होइन कहाँ भर्ना खुल्यो
होली ल्यान्डिङ सेकेन्डरी स्कुल बिरगज रानीघाट 13 मा भर्ना खुल्यो
हजुर, गत वर्षको एसएलसीमा केटा र केटी दुवैले जिल्ला फर्स्ट गरेको 100% प्रथम श्रेणीमा 100% रिजल्ट ल्याएको।
आफ्नै भवनमा नर्सरीदेखि कक्षा 10 सम्म अध्ययन गराइने तथा 2068 देखि प्लस 2 सञ्चालन गर्ने
र साइन्स ल्याब तथा लाइब्रेरी लगायत कम्प्युटर प्र्याक्टिकलको व्यवस्था भएको। सिट सीमित छ, तपाईँ पनि आफ्नो नानीहरूको भर्ना गराई भविष्य सुनिश्चित गर्नुहोस्।
कक्षा सञ्चालन हुने मिति यही वैशाख 2 गतेदेखि।
विस्तृत जानकारीका लागि होलील्यान्ड सेकेन्डरी स्कुल वीरगंज रानीघाट 13 मोबाइल 98454059932।
दिल्ली पब्लिक स्कुल धरानमा नयाँ भर्नाका लागि जरुरी सूचना।
2 दशक पुरा गरिसकेको धरान स्थित दिल्ली पब्लिक स्कुलमा शैक्षिक सत्र 2019-20 को लागि नयाँ भर्नाको रजिस्ट्रेसन प्रक्रिया खुलेको छ। इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क राख्न सबैमा अनुरोध गरिन्छ।
सम्पर्क फोन नम्बर 025523308 025523308 मोबाइल नम्बर 98027636006।
नारायणी एफएम 103.8 मेगाहर्ज।
नारायणी एफएमबाट प्रसारण भइरहेको नारायणी समाचारमा तपाईँलाई फेरि पनि स्वागत छ। यतिन्जेल हामीले प्रस्तुत गर्यौं।
पर्साको थोरीमा एक दलित परिवारद्वारा विश्वकर्मा बाबाको मन्दिर निर्माण।
वीरगंज नाकाबाट चालु आर्थिक वर्षमा नयाँ सवारी साधनको आयातमा कमी।
पर्सामा मानसिक तनाव अर्थात् डिप्रेसनका शिकार भएका मानिसहरूको संख्यामा वृद्धि।
अब बाँकी प्रसंग। चालु आर्थिक वर्षको 9 महिनामा वीरगंज नाकाबाट 3.5 अर्ब रुपियाँको धान आयात भएको छ। साउनदेखि चैतसम्म 3.42 करोड 64,54,000 रुपियाँको धान आयात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। यस अवधिमा 12,33,12,301 किलो धान आयात भएको हो। यो अघिल्लो वर्षको सोही अवधिको भन्दा 1,56,95,512 किलो बढिरहेको कार्यालयका प्रमुख गोपाल खत्रीले बताउनुभयो। खुला सिमानाका कारण भन्सारमा दर्ज नभई नेपालमा आयात हुने धानको भने कुनै लेखाजोखा छैन। प्रधानमन्त्री कृषि परियोजना नै सञ्चालन गरी कृषिमय मुलुक बनाउन सरकार कसिरहेको बेला एउटा भन्सार नाकाबाट मात्र धान आयातमा यति ठूलो रकम बाहिरिएको छ। आर्थिक वर्ष 2074-75 भने धान आयातमा यही नाकाबाट जम्मा 2,68,94,35,000 रुपियाँको मात्र धान आयात भएको थियो। वीरगंज भन्सार कार्यालयले 9 महिनामा 17,16,66,000 सङ्कलन गरेको छ। मुलुकभित्र आयात भएका 20 वस्तुमध्ये धान 1900 स्थानमा रहेको तथ्याङ्क छ।
नेपाल पत्रकार महासंघ पर्साले एभिन्यूज टेलिभिजनको वीरगंज स्थित ब्यूरो कार्यालयमा तोडफोड गर्नेहरूलाई कार्यवाही गर्न माग गरेको छ। आज पत्रकार महासंघ पर्साको सभा हलमा बसेको बैठकले तोडफोडमा संलग्नहरूलाई कानूनी कार्यवाहीको दायरामा नल्याउन्जेलसम्म जस्तोसुकै आन्दोलन पनि गर्न पछि नपर्ने निर्णय गरेको छ। पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सभामा सरकारले दर्ता गरेको मीडिया काउन्सिलिङ विधेयकका बारेमा समेत छलफल गरेको थियो। उक्त विधेयक सञ्चारकर्मी र सञ्चार माध्यमलाई अंकुश लगाउने नियतले सरकारले ल्याएको भन्दै महासंघले विधेयकका विरूद्ध पत्रकार महासंघको केन्द्रीय कार्य समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय पनि गरेको छ। बैठकमा पत्रकार महासंघ का प्रदेश 2 का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामेछाने, पत्रकारहरू अनुप तिवारी, युवराज खड्का, जगत राई, भूषण यादव, शंकर खतिवडा, निरज पिठाकोठे, विजय भण्डारी, जितेन्द्र शाह, राजु श्रेष्ठ, सुरेश बिडारी लगायतको सहभागिता रहेको थियो। आज पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष बन्जाराको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सामा गएको पत्रकारहरूको टोलीले एभिन्यूज टेलिभिजनमा आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन प्रहरी नायब उपरीक्षक अनन्त राज शर्मालाई आग्रह गरेको थियो। एभिन्यूज टेलिभिजनले आज तोडफोडमा संलग्न रहेको भन्दै 5 जना विरूद्ध किटानी जाहेरी जित्ला प्रहरी कार्यालय पर्सामा दिएको छ। जाहेरीको दर्ता नम्बर 577 रहेको छ।
गत सोमबार अन्तर्वार्ताको विषयलाई लिएर एभिन्यूज वीरगंजको ब्युरो कार्यालयमा भएको तोडफोडमा समाजवादी पार्टीका कार्यकर्ताहरूको संलग्नता भएको कुरा सञ्चार माध्यममा आएकोमा गम्भीर ध्यानाकर्षण भएको समाजवादी पार्टी नेपालले प्रेस विज्ञप्ति मार्फत जनाएको छ। पार्टीका कार्यकर्तालाई पूर्वाग्रहित तरिकाले दोषी देखाउने प्रयास गरिएकोमा पार्टीले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ। बिना आधार आरोप लगाई वडा अध्यक्ष तुफैल अहमद लगायतका कार्यकर्तालाई बदनाम गराउन वा फसाउन खोजिएमा असहाय हुने चेतावनी समेत समाजवादी पार्टी पर्साका अध्यक्ष एवं सांसद प्रदीप यादवले विज्ञप्ति मार्फत दिनुभएको छ। साथै समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवसँग एभिन्यू टेलिभिजनका पत्रकार सुशील पाण्डेले गत आइतबार प्रत्यक्ष प्रसारण भइरहेको अन्तर्वार्तामा अमर्यादित र अपमानजनक ढङ्गले प्रस्तुत हुनु पत्रकारको आचार संहिता विपरीत भएको पार्टीको ठहरेको विज्ञप्तिमा उल्लेख छ। उत्पन्न भएको असहज परिस्थितिको जिम्मेवार उक्त टेलिभिजन नै रहेको विज्ञप्तिमा जनाइएको छ। देशका उप प्रधानमन्त्री रहनुभएका समाजवादी पार्टी नेपालका अध्यक्षसँग भएको दुर्व्यवहारको पार्टीले विज्ञप्ति मार्फत घोर भर्सना समेत गरेको छ। यसका साथै टेलिभिजनले अमर्यादित पत्रकारलाई संस्थागत कार्यवाहीको दायरामा ल्याउनुको सट्टा अध्यक्ष र पार्टीलाई थप बदनाम गर्ने गरी बदनियतपूर्ण किसिमले सोही उद्घोषकलाई कार्यक्रम सञ्चालन गर्न लगाउने काम संस्थाले नै सुनियोजित रूपमा उक्त समग्र घटना ग्राएको हो कि भन्ने शंका उब्जिएको विज्ञप्तिमा भनिएको छ। सञ्चार जगतको सम्मान तथा प्रेस स्वतन्त्रताको पक्षमा सदैव वकालत गर्दै आउनुभएका अध्यक्ष र समग्र पार्टी पंक्ति आम संचार प्रेस स्वतन्त्रता र मर्यादित पत्रकारिता प्रति कटिबद्ध रहेको प्रतिबद्धता जनाउँदै गत वैशाख 30 गते एभिन्यूज वीरगंजको ब्युरो कार्यालय तोडफोड भएकोमा विज्ञप्ति मार्फत दुःख समेत व्यक्त गरिएको छ।
वीरगंज महानगरपालिका वडा नम्बर 24 रामगढवामा निर्माण हुन लागेको गोपाल सेवा समितिको भवनको एक कार्यक्रमका बीच संघीय सांसद प्रदीप यादवले शिलान्यास गर्नुभएको छ। विभिन्न दाताहरूको सहयोगमा निर्माण हुन लागेको भवनको समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य सांसद यादवले विधिपूर्वक पूजापाठ गरेर शिलान्यास गर्नुभएको हो। शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले हाम्रो समाजबाट दारिद्र्य प्रथा अन्त गर्न सबै जातीय समुदायहरू एकजुट भएर लाग्न आग्रह गर्नुभएको छ। समाजमा विकृतिको रूपमा ज्वरो गाडेको दहेज प्रथाको अन्तका लागि हामी सबै एकजुट भएर लाग्ने यसको लागि यसको अन्त हुने कुरामा सांसद यादवले जोड दिनुभयो। हामी सबै एकजुट भयो भने मात्र हाम्रो समाजबाट दहेज प्रथाको अन्त गर्न सकिन्छ। सांसद यादवले भन्नुभयो, जातीय समुदायबाट हाम्रो समाजलाई कसरी उत्थान गर्न सकिन्छ त्यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो। सांसद यादवले सबै जाति समुदायले समाजको कल्याणको लागि जातीय संस्थाहरू पनि सक्रिय हुन जरुरी रहेको बताउनुभयो। सांसद यादवले बाल बालिकाको उज्जवल भविष्यका लागि शिक्षाको क्षेत्रबाट वञ्चित नगर्न हामीले आफ्ना बाल बालिकालाई स्कूल पठाउने कार्यमा विशेष ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिनुभयो। गोपाल सेवा समितिका अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जनार्दन यादव, समाजवादी पार्टी पर्सा जिल्ला सह इन्चार्ज राम नरेश यादव, शिक्षक महासंघको प्रतिनिधि शिवनारायण यादव, कृषिका पूर्व हाकिम कैलाश यादव, नेपाली काँग्रेसका जिल्ला सदस्य वीरेन्द्र यादव, समाजवादी पार्टीका महानगर अध्यक्ष ईश्वर यादव, गोपाल सेवा समितिका पदाधिकारी लगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
बाराको सुवर्ण गाउँ कैद तथा जरिवाना सजाय तोकिएका फरार अपराधीलाई पक्राउन आवश्यक तदारुकता नदेखाइँदा पर्सा जिल्ला अदालतको कैद जरिवाना बक्यौता ठूलो परिमाणमा रहेको पाइएको छ। पर्सा जिल्ला अदालतको वैशाख दोस्रो सातासम्म कैद बक्यौता 4118 वर्ष 6 महिना 13 दिन रहेको छ। जरिवाना बक्यौता 91,05,53,493 रुपियाँ 47 पैसा रहेको छ। जिल्ला अदालतको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको वैशाख 15 सम्ममा कुल कैद बक्यौता लगत 4,489 वर्ष 2 महिना 3 दिन रहेकोमा त्यसमध्ये 1,330 वर्ष 7 महिना 20 दिन कैद फर्च्योट भएको छ।
युवा संघ नेपालले आफ्नो 29 औं स्थापना दिवसको अवसरमा वीरगंज स्थित मानव सेवा आश्रममा खाना खुवाएको छ। युवा संघ पर्साले आज बिहान आश्रममा आश्रित 33 जना लक्ष्मीनारायणहरूलाई खाना खुवाएको हो। संघका पर्सा अध्यक्ष श्याम गुप्ताको अध्यक्षता एवं नेकपा प्रदेश सभा सदस्य बालगोपाल थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेता विश्वम्बर शर्मा लगायतले धारणा राख्नु भएको थियो।
गरिमा विकास ब्याङ्क वीरगंज शाखाको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। वीरगंजको लिङ्क रोडमा रहेको ब्याङ्कको शाखाको उद्घाटन नगरका मेयर विजय कुमार सराबकीले गर्नुभएको थियो। देशभरि शाखा भएको ब्याङ्कको 74 औं शाखाको रूपमा वीरगंजमा यस ब्याङ्कको स्थापना भएको हो। उद्घाटन कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, ब्याङ्कका अध्यक्ष चन्द्रकान्त खनाल, प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल, शाखा प्रमुख पुष्प श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
औद्योगिक तथा व्यापारिक केन्द्र वीरगंजमा पछिल्लो समय होटल व्यवसायमा लगानी बढ्दै गएको छ। तर वीरगंज रहेका करिब 60 वटा ठूला साना सबै आवासीय होटल पर्यटकबाट नभई औद्योगिक प्रतिष्ठानमा पाहुनाको भरमा टिकेका छन्। होटल तथा पर्यटन व्यवसाय संघ वीरगंजका अध्यक्ष हरिपन्तका अनुसार वीरगंजका होटल 12 पर्सा करिडोरमा खुलेका औद्योगिक प्रतिष्ठानका पाहुनाका कारण धानिएका हुन्। वीरगंजमा हालै ₹1 अर्बको लगानीमा पहिलो 4 तारे होटल दियालु लर्ड्स प्लाजा खुलेको छ। होटलका संचालक अनिल कुमार रुङ्गटा राजनीतिक स्थायित्वसँगै पर्यटन क्षेत्रको विकासले गति लिने अपेक्षामा लगानी गरेको उहाँले बताउनुभयो।
बाराको सिमरौनगढमा सीबीआईएमएनसीआई कार्यक्रम बारे नगरपालिका स्तरीय सरकारवालाको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सहयोग तथा स्वास्थ्य कार्यालय बाराको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा बालबालिकाको मृत्यु दर कम गर्ने उपाय र बालबालिकाको विकासबारे जानकारी गराइएको थियो। यो प्रसङ्गसँगै नारायणी समाचार सकिन लागेको छ। अन्त्यमा प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक।
पर्साको थोरीमा एक दलित परिवारद्वारा विश्वकर्मा बाबाको मन्दिर निर्माण।
वीरगंज नाकाबाट चालू आर्थिक वर्षमा नयाँ सवारी साधनको आयातमा कमी।
पर्सामा मानसिक तनाव अर्थात् डिप्रेसनका शिकार भएका मानिसहरूको संख्यामा वृद्धि।
र एभिन्यूज टेलिभिजनको वीरगंज स्थित ब्युरो कार्यालयमा तोडफोड गर्नेहरूलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ पर्साको माग।
राति 10 बजेको नारायणी समाचार सकियो। भोलि बिहान 5:30 बजे नारायणी समाचारको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि प्राविधिक मित्र रञ्जनलाई धन्यवाद। सुन्दै रहनुहोस् नारायणी FM 103.8 MHz। नमस्कार, शुभरात्री।